नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल पुष महिनाको 21 गते आइतबार, पौष शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार जनवरी 5 तारीक सन् 2025, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। बीपी राजमार्ग पुनर्निर्माणमा अन्यल शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। असोज दोस्रो साता आएको बाढ़ी पहिरोका कारण बीपी राजमार्ग क्षतिग्रस्त भएको, तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सड़क निर्माणमा अन्यल देखिएको छ। क्षतिग्रस्त राजमार्ग अस्थायी रूपमा सञ्चालन भएको महिनौं हुँदासम्म यसको दिगो पुनर्निर्माणको प्रक्रिया शुरू नहुँदा आगामी वर्षायाममा पनि यात्रुले शास्ति पाउने हुन् कि भन्ने चिन्ता शुरू भएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग कसले निर्माण गर्ने भन्ने विषय यकीन हुन नसकेको हो। राजमार्ग पुनर्निर्माणका लागि कोहीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकालाई अनुरोध गर्नुपर्छ र कोहीले असर नपर्ने अन्य केही योजनालाई दुई वर्षका लागि अगाडि नबढ़ाई सरकार आफैले पुनर्निर्माणको काम गर्नुपर्ने सुझाव दिएका छन्। सड़क डिभिजन कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सीडीई सुमन योगेशले यो राजमार्ग पुनर्निर्माण गर्न कुनै प्रक्रिया अघि नबढ़ेको बताउनुभयो। वहाँले क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि कार्यालयले सर्वे र डिजाइनको काम सम्पन्न गरिसके अन्य काम शुरू गर्न ढिला भइसकेको बताउनुभयो। प्रक्रिया नै शुरू भएन उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। बाढ़ी पहिरो गएको तीन महिना सात दिन पूरा भएको छ। सड़क डिभिजन कार्यालयले प्रारम्भिक बजेट व्यवस्थापनका लागि सड़क विभाग अर्थ मन्त्रालयसँग अनुरोध गरेकोमा अहिलेसम्म पुनर्निर्माणका लागि बजेट व्यवस्थापन हुन सकेको छैन। अर्थ मन्त्रालयले राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर बजेट बारेमा छलफल अघि बढ़ाएको जानकारी दिएको छ। 9,66 अर्ब रूपियाँ लाग्ने उपशीर्षक दिँदै गोर्खापत्र पुनः लेख्छ। सड़क डिभिजन कार्यालय भक्तपुरले गरेको डिजाइन अनुसार क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि 9,66 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको छ। क्षतिग्रस्त राजमार्ग पहिले इन्टरमिडिएट लेनको बाटो थियो, अहिले हामीले पुनर्निर्माण गर्दा दुई लेनको बनाउँछौं। खोलाको स्कोर डेप्थ बाढ़ीले कटान गर्न सक्ने सतहलाई समेत नाप जाँच गरी त्यसको मापदण्डको आधारमा अग्लो पर्खा लगाउनु पर्ने र सोही अनुसार राजमार्ग निर्माण गर्नुपर्ने भएकाले राजमार्ग पुनर्निर्माणको खर्च बढ़े पनि सड़क दिगो बन्नेछ, सीडी योगेशले भन्नुभयो। तत्काल 1.5 अर्ब आवश्यक, अर्को उपशीर्षक दिँदै गोर्खापत्र पुनः लेख्छ। सरकारले राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेर खरिद प्रक्रिया छोट्याएर काम शुरू गर्नका लागि चालू आर्थिक वर्षका लागि 1.5 अर्ब रूपियाँ बजेट व्यवस्थापन गरे काम शुरू हुने सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। बीपी राजमार्ग पुनर्निर्माणमा अन्यल गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। सामान्य प्रशासन र गृह मन्त्रालयका बरण्डामा 60 उपसचिव शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। उपत्यका बाहिर प्रदेश र स्थानीय तहहरूले कर्मचारीको चरम अभाव झेलिरहेका बेला सिंहदरबारका दुई ठूला मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन र गृहमा भने 60 उपसचिव जिम्मेवारीविहीन बरण्डामा छन्। सामान्य प्रशासन आफै कर्मचारीको खटनपटन गर्ने मन्त्रालय हो। ठूलो संख्याका उपसचिव बरण्डामा रहनाले कतै ओभर स्टाफिङको समस्या निम्तिएको छ भने कतै कर्मचारी अभावले कामै प्रभावित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त विवरण अनुसार अहिले मन्त्रालयमा 35 उपसचिवको जिम्मेवारी नै छैन। त्यस्तै गृह मन्त्रालयले 16 उपसचिवलाई कुनै काम दिन सकेको छैन। गृह मन्त्रालय अन्तर्गतकै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप 9 उपसचिव कामविहीन छन्। त्यस्तै गृह अन्तर्गत नै 5 सहसचिव बरण्डामा छन्, जसमध्ये 3 गृहमा र 2 प्राधिकरणमा काम विहीन रहेका छन्। सामान्य प्रशासन र गृह मन्त्रालयका बरण्डामा 60 उपसचिव नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। खाड़ी जाने श्रमिकलाई चर्को भाड़ा बाध्यता बन्दै भारतीय मार्ग शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। सुदूरपश्चिमका जगबहादुर बुढा गड्डाचौकी हुँदै धेरै पटक महाकाली तरेर दिल्ली पुग्नुभयो, तर यसपटक उहाँलाई अनौठो अनुभव भइरहेको छ किनकि उहाँ पहिलो पटक पूर्वको मेची नदी तरेर भारतको पश्चिम बंगालको सिलीगुड़ी स्थित बागडोगरा विमानस्थल हुँदै खाड़ी उड्नुभयो। महाकाली तरेर धेरै चोटी भारत गइयो उहाँ भन्नुहुन्छ, तर मेची तरेर भारत पसेको पहिलो पटक हो। उहाँ जस्ता धेरै नेपाली श्रमिक यति बेला भारतीय बाटो प्रयोग गरेर वैदेशिक रोजगारीका लागि खाड़ी मुलुक गइरहेका छन्। संखुवा सभाका हर्कबहादुर जिमी राई पनि भारतबाट कतार जाने तयारीमा हुनुहुन्छ। कतार जाने हामी 10 जना छौं, उहाँले भन्नुभयो, भारतबाट पहिलो पटक जान लागेको हो, डर लागिरहेको छ, के गर्नु, यता महँगो भएर हामी जस्ताले अनावश्यक शास्ति पाइरहेका छौं। नेपालमा अन्तर्राष्ट्रिय हवाई भाड़ा महँगो भएपछि म्यान पावर कम्पनीहरूले धेरै श्रमिकलाई भारतीय बाटोबाट खाड़ी उड़ाउन थालेका हुन्। काठमाण्डु यूएई को एकतर्फी हवाई भाड़ा दर अहिले 55,000 रूपियाँ भन्दा बढ़ी छ, तर बागडोगराबाट यूएई 43,200 नेपाली रूपियाँमा पनि उड्न सकिन्छ। अर्थात काठमाण्डु यूएई को तुलनामा बागडोगरा यूएई हवाई भाड़ा करिब 12,000 रूपियाँ सस्तो छ। यस्तै काठमाण्डुबाट कतारको दोहा जान 80,000 भन्दा बढ़ी नेपाली रूपियाँ भाड़ा लाग्छ भने भारतको बागडोगराबाट जाँदा करिब 50,000 रूपियाँ मात्र लाग्छ। म्यान पावर व्यवसायीका अनुसार खाड़ीका साउदी अरब, कतार, लेबनान, ओमान र बहराइन लगायत देश जान पनि भारतबाटै सस्तो पर्छ। नेपालबाट भन्दा बागडोगराबाट यी मुलुक जाँदा हवाई भाड़ा 12,000-30,000 रूपियाँ सस्तो हुने उहाँहरूको भनाई रहेको छ। नेपालबाट सबैभन्दा नजिक पर्ने भारतीय विमानस्थल हो पश्चिम बंगालको बागडोगरा विमानस्थल। यो हवाई अड्डामा अहिले नेपाली श्रमिकको बाक्लो चहल पहल देखिन्छ। काठमाण्डु म्यान पावर संचालक संजय सुवेदीले दशैं यता करिब 200 श्रमिकलाई बागडोगरा विमानस्थलबाट खाड़ी मुलुक पठाएको बताउनुभयो। कतिपय म्यान पावरहरूले सोझै दिल्ली पुर्याएर पनि खाड़ी मुलुक पठाइरहेको उहाँले बताउनुभयो। खाड़ी जाने श्रमिकलाई चर्को भाड़ा बाध्यता बन्दै भारतीय मार्ग कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। अब सरकारी कार्यालयमा पनि प्रशिक्षार्थी कर्मचारी शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। सरकारले यही वर्षदेखि लागू हुने गरी सरकारी कार्यालयहरूमा त्रिभुवन विश्वविद्यालय र काठमाण्डू विश्वविद्यालयमा स्नातक अध्ययनरत विद्यार्थीलाई एउटा निश्चित समयका लागि इन्टर्नशीपमा नियुक्ति दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा केही दिन अघि बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले यस्तो निर्णय गरेको मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार इन्टर्नशीपमा राख्ने विषयमा एक महिना भित्र कानूनको मस्यौदा बनाउन तथा यस विषयमा समन्वय गर्न प्रधानमन्त्री कार्यालयबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई जिम्मेवारी दिइएको छ। सचिवबाट मस्यौदा तयार हुने बित्तिकै मन्त्री परिषदको बैठकले पास गर्नेछ र त्यो कानूनका रूपमा लागू हुनेछ। अब सरकारी कार्यालयमा पनि प्रशिक्षार्थी कर्मचारी शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। यता कर्मचारीको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। सरकारका 50 भन्दा बढ़ी सचिवलाई जावलाखेल स्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर वहाँले काममा अप्ठ्यारो परे सहजीकरण गर्न आफू तयार रहेको समेत बताउनु भएको छ। कानूनी अडचन देखाएर सुशासनका काममा अवरोध सिर्जना गर्न नहुनेमा ओलीले जोड़ दिनुभयो। ओलीले सल्लाहकार युवराज खतेउडा र विष्णु रिमाललाई सँगै राखेर सचिवहरूसँग करिब 4.5 घण्टा छलफल गर्नुभएको हो। छलफलमा सचिवहरूले राजनैतिक दबावमा काम गर्दा ओभरसाइट एजेन्सी अख्तियार लगायतको कार्यवाहीको केन्द्रबिन्दु कर्मचारी मात्रै बन्ने गरेको गुनासो गरेका थिए। हरेक निर्णयमा कर्मचारीमाथि मुद्दा चल्ने तर मन्त्री लगायतका राजनैतिक नेतृत्वलाई केही नहुने केही नगरेको भन्दै उनीहरूले असन्तुष्टि पोखेका थिए। सचिवहरूको भनाई सुनेपछि प्रधानमन्त्री ओलीले राजनीति कर्मी पनि भिजन लिएर सिंहदरबार छिरेकाले उनीहरूले अहराएको काम गलत हुने सोच राख्न नहुने बताउनुभयो। त्यसक्रममा वहाँले भन्नुभएको थियो, हामीले पनि राम्रो काम गरौं भन्ने नै सोच हुन्छ। हामी पनि टाउको घरमै राखेर सिंहदरबारमा छिरेका हुँदैनौ। मन्त्रीले असल नियतले अहराएको कामलाई राजनैतिक हस्तक्षेपका रूपमा बुझ्न नहुने ओलीको भनाई थियो। ओलीले मात्रै 1 घण्टा भन्दा बढ़ी समय लिनु भएको थियो। कर्मचारीको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि कान्तिपुरको अग्रपृष्ठको खबर हो। उद्योगको पूँजीगत खर्च जम्मा 1%, अन्य मन्त्रालयको पनि 17% तल शीर्षकमा कारोबारको मुख्य समाचार रहेको छ। अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष पूँजीगत बजेट खर्चमा सुधार आएको दावी गर्दै आउनु भए पनि मन्त्रालयहरूले गरेको बजेट खर्चको तथ्याङ्कले त्यसलाई पुष्टि गरेको छैन। चालू बजेटमा विकासले मन्त्रालयहरूलाई पर्याप्त रूपमा पूँजीगत बजेट दिइएको थियो। वर्षको 5 महिना बित्दा कुनै पनि मन्त्रालय 17% खर्च पुर्याउन सकेका छैनन्। यो वर्षको बजेटमा 3.52 खर्ब रूपियाँ पूँजीगत बजेट विनियोजन भएको छ। मंगिरसम्ममा 40.80 करोड़ रूपियाँ मात्र खर्च भएको छ। यो लक्ष्यको 11.58% मात्र हो। यो अवधिमा सबैभन्दा कम खर्च उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको र सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको छ। उद्योगको पूँजीगत खर्च जम्मा 1%, अन्य मन्त्रालयको पनि 17% तल कारोबार को अग्रपृष्ठको समाचार हो यो। दशौं राष्ट्रिय खेलकुदको प्रतीक्षामा शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। कर्णालीको राजधानी सुर्खेत पुग्ने जो कोही पनि चिटिक्कको रंगशाला देख्दा मन्त्रमुग्ध हुन्छन्। अब भने चैत्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा विश्वास गर्छन्। सुर्खेत मात्र होइन, प्रदेशभरि नै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहेको छ। अर्थात राष्ट्रिय खेलकुद उत्सवको पर्खाईमा कर्णाली रहेको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका 24 खेल कर्णालीमा आयोजना गरिँदैछन्। प्रदेश खेलकुद परिषदका सदस्य सचिव सञ्जाल भन्नुहुन्छ, 16 खेल सुर्खेतमा र 8 खेल कर्णालीका लागि कर्णालीका अन्य जिल्लामा आयोजना गरिनेछन्। त्यसका लागि हुम्लामा 70 लाख लागतमा हक्की मैदान, मुगुमा 2 कबड्डी मैदान, जुम्लामा भलिबल प्याराफिट दैलेख र रूकुम पश्चिममा कबड हल मर्मत, रूकुम पश्चिम चौरजहारीको पाती हालनामा क्रिकेट मैदान निर्माणका लागि ठेक्का भइसकेको छ। यस्तै चौरजहारी रंगशाला निर्माणका लागि पनि ठेक्का भइसकेको छ। कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना हुने भएपछि कर्णालीमा खेल पूर्वाधार निर्माणले गति पाएको हो। प्रतियोगिताका लागि पुग्ने खेलाड़ी तथा दर्शकलाई वीरेन्द्र नगरमा बसोबासको समस्या नहोस् र अन्य जिल्लामा पनि खेल पूर्वाधार बनून् भनेर सबै जिल्लामा खेल पूर्वाधार निर्माण गरिएको जनाइएको छ। दशौं राष्ट्रिय खेलकुदको प्रतीक्षामा शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। ग्वारको ओभरपासका ठेकेदारलाई जरिवाना शुरू शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। ललितपुरको चक्रपथ स्थित ग्वारको चोकमा निर्माणाधीन ओभरपास ग्रेट सेपरेटेड इन्टरसेक्सनका निर्माण कम्पनीलाई जरिवाना तिराउन शुरू गरिएको छ। निर्धारित समयभित्र काम सम्पन्न नगरेकाले सम्झौता अनुसार जरिवाना तिराउन शुरू गरिएको सड़क विभागले जनाएको छ। ठेक्का हात पारी वर्षौंसम्म काम नगर्ने प्रवृत्तिको न्यूनीकरणका लागि निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीसँग जरिवाना तिराउन शुरू गरिएको सड़क विभागको भनाई छ। सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र मार्फत सो ओभरपास निर्माण भइरहेको छ। ग्वारको ओभरपासका ठेकेदारलाई जरिवाना शुरू गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। कालीकोटको सामुदायिक विद्यालयको प्रगति पहाड़ नै फर्किन थाले विद्यार्थी शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर छ। दुई वर्ष अघि बाँके कोहलपुर स्थित ब्राइट लाइट एकाडेमी छाडेर राजकोटको बढ़ी मालिका माविमा भर्ना भएका राजकोट पाँच साहुवाडाका विकास तिरुवा गाउँ फर्किनु पर्दा खुशी थिएनन्। नर्सरीदेखि कक्षा सातसम्म अंग्रेजी माध्यममा पढ़ेका विकासले गाउँको विद्यालयमा नेपाली माध्यममा पढ़नुपर्ने भएको थियो। पढ़ाई पनि गतिलो हुँदैन जस्तो लागेको थियो। उनले भने अचेल त पढ़ाई पनि धेरै राम्रो भएको छ। खेती किसानी र ज्याला मजदूरी गरेर वार्षिक 1,20,000 रूपियाँ छोराका लागि खर्च जुटाउने विकासका बुवा कुचाङ तिरुवा अचेल घरको खाना खाएर छोराले निशुल्क पढ्न पाएकामा खुशी हुनुहुन्छ। गत शैक्षिक सत्रमा छोरो कक्षा प्रथम भएको सुनाउँदै कुचाङले भन्नुभयो, बिना खर्च गाउँमै राम्रो पढ़ाई हुने रहेछ। कक्षा दशमा पनि नेपाली माध्यम भए पनि अंग्रेजी माध्यममा पनि गाइड गर्ने दक्ष र अनुभवी शिक्षक रहेको विकासले बताउनुभयो। कालीकोटको सामुदायिक विद्यालयको प्रगति पहाड़ नै फर्किन थाले विद्यार्थी शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर छ। सन् 2025 उद्यमीका लागि अझै अप्ठ्यारो वर्ष शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। राजनीतिक उथलपुथलका कारण सन् 2025 उद्यमी व्यवसायीले अझ बढ़ी अप्ठ्यारो झेल्नुपर्ने एउटा अध्ययनले देखाएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि परराष्ट्र नीतिमा व्यापक फेरबदल ल्याउने आशंका गरिएको छ। उहाँले यही जनवरी 20 राष्ट्रपतिको कार्यभार सम्हाल्दै हुनुहुन्छ। सन् 2025 उद्यमीका लागि अझै अप्ठ्यारो वर्ष यो समाचार हो नागरिकको अग्रपृष्ठको। धान उत्पादन बढ़्यो आत्मनिर्भर हुन 7.5 लाख टन अपुग शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। यस वर्ष धान उत्पादन बढ़े पनि आत्मनिर्भर हुन अझै 7.5 लाख टन अपुग हुने देखिएको छ। मुलुकको आन्तरिक माग पूरा गर्न करिब 67 लाख टन धान आवश्यक पर्छ। यो वर्ष 59.5 लाख टन धान उत्पादन भएको अनुमान गरिएको छ। धान उत्पादन बढ़्यो आत्मनिर्भर हुन 7.5 लाख टन अपुग कारोबारको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। सरकारले दिएन ब्याज अनुदानको 14 अर्ब शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। दुई वर्ष यता नागरिकले ब्याङ्क तथा वित्तीय संस्थाबाट ब्याज अनुदानको सहुलियत कर्जा पाएका छैनन्। सरकारले उत्पादन अभिवृद्धि आन्तरिक रोजगारी प्रवर्धन उद्यमशीलता विकास लगायत उद्देश्यले ल्याएको उक्त कार्यक्रम बन्द भएर अथवा म्याद सकिएर नागरिक सुविधाबाट वञ्चित भएका भने होइनन्। ब्याज अनुदान बापतको रकम सरकार अर्थ मन्त्रालयले भुक्तानी नदिँदा ब्याङ्कहरूले उक्त कर्जा प्रवाह रोकेका हुन्। सरकारले दिएन ब्याज अनुदानको 14 अर्ब कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। चिसो बढ़ेपछि पर्यटकीय क्षेत्र ढोरपाटन सुनसान शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। चिसो बढ़ेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ। मंगिर अन्तिम सातासम्म पर्यटकको चहल पहल रहेको ढोरपाटन पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो। आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको ढोरपाटनमा वर्षेनी पर्यटक बढ़दै गएका छन्। चिसो बढ़ेपछि पर्यटकीय क्षेत्र ढोरपाटन सुनसान नागरिकको भित्री पृष्ठको खबर हो यो। शीतलहरले जनजीवन प्रभावित शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। नेपालगंज लगायत बाँकेका विभिन्न स्थानमा मध्य पुसदेखि शुरू भएको चिसो बढ़दै गएको छ। केही दिनदेखि शीतलहर समेत पर्न थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको हो। चिसोबाट प्राय गरेर दैनिक रूपमा ज्याला मजदूरी गरेर हातमुख जोड्ने मजदूर, ठेला तथा रिक्सा चलाएर दैनिकी जीवन गुजारा गर्ने वर्ग, बाल बालिका, वृद्ध वृद्धा तथा विद्यार्थी बढ़ी प्रभावित भएका छन्। केही दिन अघिदेखि चिसो र जाड़ो बढ़े पनि शीतलहरको प्रभाव थिएन, तर शीतलहर समेत पर्न शुरू भएपछि दैनिकी कार्यमा सर्वसाधारणलाई असहज हुँदै गएको छ। शीतलहरले जनजीवन प्रभावित गोर्खापत्रको भित्री पृष्ठको खबर हो। गोर्खापत्रकै भित्री पृष्ठमा चिसोमा चनाखो रहन आग्रह शीर्षकमा अर्को खबर रहेको छ। हिउँदको समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनै पनि अवस्थामा चनाखो रहन जिल्ला विपद व्यवस्थापन समिति मुस्ताङले आग्रह गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्लाधिकारी विष्णु प्रसाद भूषालको अध्यक्षतामा भएको विपद व्यवस्थापनको बैठकले विगतको अभ्यासको समीक्षा गर्दै आउन सक्ने सम्भावित परिस्थितिसँग जुझ्नका लागि तयारी अवस्थामा रहन सबै कर्मचारीलाई आग्रह गर्नुभएको हो। चिसोमा चनाखो रहन आग्रह गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय राजमार्ग विस्तारमा ढिलाइ शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। भौतिक पूर्वाधार बिना आधुनिक विकासको कल्पना पनि गर्न सकिँदैन। साना सड़क, ठूला राजमार्ग, विमानस्थल, रेलमार्ग, जलविद्युत आयोजना, प्रसारण लाइन आदि मुख्य पूर्वाधार हुन्। यस्ता पूर्वाधार निर्माण थोरै लागतले हुँदैन। नेपाल जस्तो विकासशीलतर्फ अग्रसर मुलुकका निम्ति पूर्वाधार विकासमा देशभित्रकै स्रोत साधन असाध्य न्यून हुन जान्छ। वर्षभरिमा उठेको राजस्व साधारण खर्चमै ठिक्क हुने हुँदा विकास निर्माणका निम्ति ऋणमै भर पर्नुपर्ने हुन्छ। नेपालको पूर्वाधार विकासमा विभिन्न दात्री समुदायको महत्वपूर्ण सहयोग छ। त्यसमध्ये पनि एसियाली विकास बैंक एडीबीले सुलभ ब्याजदरमा नेपालको पूर्वाधार विकासमा दशकौंदेखि सघाउँदै आएको छ। खास गरी सड़क पूर्वाधारमा एडीबीको ऋण सहयोग महत्वपूर्ण छ। पूर्व निर्धारित समयमा सड़क पूर्वाधारको विस्तार एवं स्तरोन्नति हुन नसक्दा लागत बढ़दै गएको देखिएको छ। बढ़दो लागतसँगै सड़क विस्तारमा सिर्जना भएको अवरोधले यात्रु तथा पर्यटकलाई ठूलो शास्ति हुँदैछ। राजमार्ग विस्तारमा ढिलाइ गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। सरकारी उपेक्षामा माझीको पीड़ा शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। धनुषाको मिथिला नगरपालिका 10 लालगढ़ स्थित माझी टोलका बासिन्दाको अवस्था अत्यन्तै दयनीय छ। यो समुदाय एउटा पीड़ाले मात्रै पिधिएको छैन। भोक रोग, अशिक्षा र गरीबीको चक्रले उस्तै गाँजेको छ। यो हिउँदियाममा माझीहरूको सबैभन्दा ठूलो शत्रु चिसो हो, जसमा कठ्याङ्ग्रिएर कतिपय नवजात शिशुको ज्यानै गइसकेको छ। वृद्ध वृद्धा बिरामीका लागि पनि हिउँद नै अन्तिम भएको छ। सरकारी उपेक्षामा माझीको पीड़ा अन्नपूर्णको सम्पादकीयको शीर्षक हो यो। र पर्यटक बढ़ाउन प्रचार प्रसार शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।